By 15 popular restaurants. Vendors Bazaar, bringing South Asian clothes and jewelry. Completely free admission. For details, visit mosaicfest.com.
Chandni Banquet Hall.
Intelligent choice, locations, sound system, innovations. Chandni Banquet Hall.
30 years of hospitality experience. Corporate event, exhibition, expo, or any celebration.
Indoor and outdoor golf course facilities. Chandni Banquet Hall. For appointment, call today at 905-458-8888. 905-458-8888. Or visit chandnivictoria.ca. Chandni.
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक क्विक ट्रक ल्यूब चेते आही ना रखियो ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी आहो जी कोई अपॉइंटमेंट नहीं ड्राइव थ्रू फैसिलिटी एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 519-622-0660 जा quicktrucklube.com QTL बिकॉज वी केयर
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है
ओ फिर बने भी क्यों ना क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल की जी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज
142 कैनेडी रोड ब्रैम्पटन 9058747171
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा
कौन से काम
वही बेटी की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ
बस इतनी छोटी सी बात पायल ज्वेलर्स पे हर किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही दुबई सिंगापुर इंडिया पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी
मुझे उनका एड्रेस बताओ मैं आज ही ये काम जाके करवाती हूँ
जी जी बिल्कुल पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव यूनिट 42 ब्रैम्पटन पायल उसके असलम भाई को कॉल करें ना एट 905-790-7879 दैट इज 905-790-7879
एना सोना कर लिया हुन अप्लायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए
हाँ जी स्टेनलेस स्टील दे अप्लायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते जिसे फ्रिज स्टोव डिशवॉशर थ्री पीस किचन बंडल इसके अलावा फ्रंट लोड वॉशर एंड ड्रायर एनर्जी सेवर एनर्जी स्टार फिर टीवी सेक्शन एच सोनी सैमसंग पैनासोनिक शार्प हर साइज से हर ब्रांड का टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन सिर्फ ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते ब्रैम्पटन टीवी एंड अप्लायंसेस 801 बोवे ड्राइव वेस्ट ब्रैम्पटन या कॉल करो 905-450-2828-905-450-2828
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक क्विक ट्रक ल्यूब चेते आही ना रखियो ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी आहो जी कोई अपॉइंटमेंट नहीं ड्राइव थ्रू फैसिलिटी एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 519-622-0660 या quicktrucklube.com QTL बिकॉज वी केयर
Fourth annual Handi Milton Halal Food Festival at Milton Fairground.
Fine foods ke saath saath street foods, beshumar shopping, maza hi maza. Khano mein Iraqi, Arabi, Irani, Marrakesh, Mexican, Pakistani, Indian side ke ek visit sirf Milton हलाल फूड फेस्टिवल और सारी दुनिया के जायके और पूरी दुनिया की शॉपिंग आपके सामने बच्चों के लिए दिलचस्प राइड फन फूड एंड एंटरटेनमेंट
किंग इज बैक
जी हाँ भंगड़ा किंग अबरारुल हक किने किने जाना है हलाल फूड फेस्टिवल इन मिल्टन
Saturday 23rd of August and Sunday 24th of August all day at Milton Fairground
Free admission, free parking. For further information, contact Amir Shamsi, 416-662-7861.
So, milte hain at Handi Milton Halal Food Festival mein.
جناب کسی بھی میں آپ کی ملاقات کروائیں گے جناب عاشر عظیم صاحب ہمارے ساتھ کسی بھی میں ہوں گے. چند ایک امپورٹنٹ نیوز کی طرف لے کے جاؤں گی. آپ کو یاد ہے پہلگام کا واقعہ ہوا تھا ابھی ریسنٹلی, امریکہ نے ایک تو یہ کہ پہلگام کے واقعے پہ پریزیڈنٹ ٹرمپ کا بھی آپ بتائیے کہ فوٹوگرافرز نے ان کی جو ٹانگوں کی تصویر بنائی, ان کے جوتے اور پھر استغفار ان کی پاؤں کی ٹانگوں کی سوچ, دیر جسٹ ٹرائنگ ٹو پروب کہ ان کی ہیلتھ ایشوز تو نہیں ہے, مگر ڈاکٹر نے باقاعدہ ان کی رپورٹ ایشو کیا کہ ہی ڈزن ہیو نو ہیلتھ ایشوز. ایسپرین کا استعمال کرتے ہیں, بلڈ تھنر یوز کرتے ہیں جس میں بعض اوقات بروزز ان کے ہاتھ کے اوپر نظر آئے تھے. بعض اوقات اگر کسی کی وینز نہ ملتی ہو نا تو اگر ہاتھ پہ انٹراوینس بھی لگایا جائے تو اس سے بھی بروزز آ جاتے ہیں. اور ظاہر ہے اس ایج میں بعض اوقات بہت سے لوگ وائٹمن ڈی کی ڈرپ لگا لی یا پھر کچھ ایک ڈرپس لگوا لیتے ہیں, یا آن ٹاپ آف دیٹ کہیں بلڈ لینے کے لیے ظاہر ہے جو ویسلز زیادہ نظر آتی ہیں وہاں سے لیا جانا, دس از جسٹ اے کامن فیکٹر. مگر ان کی ٹانگوں کی سوچ کے بارے میں ڈاکٹر نے رپورٹ دے دی ہے کہ آف کورس اس میں یہ کہ ٹانگوں میں بلڈ کا جو واپسی ہے وینز میں وہ انسفیشنسی اس میں ہے کہ ان کا بلڈ ویلز پرابلی ناٹ ایز وقت کے ایجنگ کے ساتھ جو ہمارے آرگنز ہیں ان کی ایفیشنسی 100% نہیں رہا کرتی ہوتی. تو ہی از انڈر اسٹریس ایز ویل, مگر بڑی ہمت ہے جناب, بڑی پازیٹیولی چلے پھرتے ہیں, ورنہ بعض اوقات انسان مسئلے کا شکار ہوتا ہے تو ویسے ہی مرنے پڑا رہتا ہے. امریکہ نے پہلگام کے واقعے میں جس آرگنائزیشن نے اس کی ذمہ داری لی تھی ان کو الٹیمیٹلی اب ٹیررسٹ آرگنائزیشن ڈکلیئر کر دیا ہے, اور محکمہ خارجہ کی جانب سے پریس ریلیز میں کہا گیا ہے دا ریزسٹنس فرنٹ لشکر طیبہ کا فرنٹ اور نمائندہ گروہ ہے جس نے 22 اپریل 2025 کو پہلگام حملے کی ذمہ داری قبول کی تھی. امریکہ نے اس کو ٹیررسٹ آرگنائزیشن ڈکلیئر کر دیا ہے. اور پہلگام کے فوراً بعد انڈین میڈیا میں 27 افراد کی ہلاکت کی ذمہ داری کے حوالے سے نام بار بار لیا گیا, ریزسٹنس فرنٹ اس کا نام تھا. تو بہرحال میں اس کو یہیں تک ہی کور کرنا چاہ رہی تھی کہ امریکہ نے اس کو لیا. امریکہ پاکستان اور امریکہ کی انڈیا کی اس وار کے درمیان جو جہازوں کے بارے میں 6 جہازوں کے بارے میں کہا گیا کہ ان جہازوں کو ڈاؤن کیا گیا تھا, ڈونلڈ ٹرمپ نے یہ سیکنڈ اور تھرڈ ٹائم ہے جس میں انہوں نے کہا کہ 5 جہاز پاکستان نے ان کے گرا لیے. تو بہرحال اس کے بارے میں بھی وہ بار بار کہہ رہے ہیں, ڈونلڈ ٹرمپ نے اس کے بارے میں بات کی ہے, اور انہوں نے ظاہر پاکستان کو اپریشیٹ بھی کیا جو کہ میڈیا اس کو انڈیا میڈیا یا دنیا کا میڈیا ڈفرینٹ انداز میں دیکھ رہا ہے. دو چیزوں کو میں بڑے امپورٹنٹلی آپ کے ساتھ شیئر کرنا چاہتی ہوں. انڈیا کے جو وزیر خارجہ ونڈرفل مسٹر شنکر, ویری فائن مین ریپرزینٹنگ انڈیا ان دا بیسٹ پاسبل فیشن, آفٹر لانگ 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 ٹائم انہوں نے چائنا کا دورہ جو ہے وہ کر رہے ہیں. بٹ دس از ٹائمنگ بڑی عجیب سی ہو گئی. یہ وہ ٹائم ہے جب چائنا ایک ان کا دریا ہے, اس کے اوپر ڈیم اور دنیا کا سب سے بڑا ڈیم بنانے کے لیے جا رہا ہے. ہفتے کے روز یہ سیٹرڈے کی بات ہے کہ تبت میں دریائے برہم پتر کے 167.8 ارب امریکی ڈالر کی مالیت کے ڈیم کی تعمیر کا باضابطہ آغاز کر دیا. انڈیا کی ریزرویشن دس از آن سیٹرڈے نائٹ کو یہ شروع ہوا تھا, باقاعدہ اس کی نیوز سرکولیٹ کی تھی. اس ڈیم کا کام انڈیا کی شمال مشرقی ریاست اروناچل پردیش کی سرحد کے قریب ہو رہا ہے, اس لیے انڈیا کو اس کے متعلق شدید تشویش لاحق ہے. اب یاد ہوگا ابھی کچھ دنوں پہلے جب پہلگام کے واقعے کے بعد جنتاس کے معاہدے کا ذکر ہو رہا تھا, چائنا اسٹیٹ کوائٹ ویری کوائٹ, اور ظاہر ہے اس کے بعد پھر جنتاس کا معاہدہ معطل کیا تھا انڈیا نے, پھر جھگڑا بھی لڑائی بھی ہوئی, مگر انڈیا اسٹیٹ کوائٹ ڈیورنگ دیٹ پیریڈ آف ٹائم. اب ظاہر ہے جب انڈیا نے اب یہ برہم پتر جو ہے اس کے اوپر اپنا الٹیمیٹلی ڈیم بنانے کا انہوں نے کہہ دیا ہے, کام کے باضابطہ آغاز سے پہلے انڈیا کی ریاست اروناچل کے وزیر اعلی انہوں نے ایک ٹکنگ بام کا نام دیا ہے, بہت بہت بڑی بات انہوں نے کر دی ہے. انہوں نے کہا کہ انڈیا کو اس سے تشویش ضرور ہے, اور انہوں نے کہا یہ ٹکنگ بام جو ہے انڈیا کے لیے کبھی بھی تباہی لے کر کے آ سکتا ہے. انڈیا میں سوشل میڈیا پر صارفین اس حوالے سے بات کر رہے ہیں کہ کیا چین کو اس کی زبان میں جواب تو نہیں دے رہا جیسے انڈیا سندھ طاس معاہدے کے معاملے میں پاکستان کے ساتھ کر رہا ہے. بہرحال انڈیا میں اس کی ہو گئی. منصوبہ اب ہے کیا یہ برہم پتر کے اوپر, اور چین کی سرکاری میڈیا کے مطابق چینی وزیر اعظم نے دریائے برہم پتر کے زیری علاقے میں ایک سنگ بنیاد کی تقریب کے دوران اس منصوبے کا آغاز کر دیا ہے. نیوز ایجنسی کے مطابق یہ تقریب تبت خود مختار علاقے کے شہر ننگچی کے جو ہائیڈرو پاور اسٹیشن کے مقام پر منعقد کی گئی تھی. اس ہائیڈرو پاور منصوبے کو دنیا کا سب سے بڑا بنیادی ڈھانچہ کہا جا رہا ہے جس پر دریا کی نچلی سطح کے ممالک انڈیا اور بنگلہ دیش کی جانب سے خدشات, انڈیا اور بنگلہ دیش نے بھی اس پہ خدشات کا اظہار کیا. یہ منصوبہ پانچ سلسلہ وار ہائیڈرو پاور اسٹیشنز پر مشتمل ہوگا جس پر مجموعی سرمایہ کاری تقریباً 102 ٹریلین یوان بتائی جا رہی ہے. مگر آپ کو تو یہ ہے کہ چائنا جب بھی کسی کام کو شروع کرتا ہے وہ دنوں کے بیچ میں کمپلیٹ کرتا ہے. 2023 کی ایک رپورٹ کے مطابق اس ہائیڈرو پاور اسٹیشن سے ہر سال 300 ارب کلو واٹ گھنٹے سے زیادہ بجلی پیدا کرنے کی توقع کی جا رہی ہے جو کہ 30 کروڑ سے زیادہ افراد کی سالانہ ضروریات پوری کرنے کے لیے کافی ہوگی. یہ منصوبہ بنیادی طور پر چین کے بیرونی علاقوں کو بجلی فراہم کرے گا جبکہ تبت میں مقامی طلب کو بھی پورا کرے گا. انڈیا کی تشویش, وہ کہتے ہیں کہ چائنا کے اوپر بھروسہ نہیں کیا جا سکتا. انڈیا کی شمال مشرقی ریاست اروناچل پردیش کے وزیر اعلی نے اس پر تشویش کا اظہار کیا ہے. انہوں نے انڈیا خبر رسان ادارے پی ٹی آئی سے بات کرتے ہوئے کہا ہے کہ مسئلہ یہ ہے کہ چین پر بھروسہ نہیں کیا جا سکتا, کوئی نہیں جانتا کہ چائنا کیا کر سکتا ہے. چین کی طرف سے فوجی خطرے سے ایک قطع نظر, مجھے ایسا لگتا ہے یہ کسی بھی چیز سے کہیں زیادہ بڑا مسئلہ ہے, تو اس کو ٹکنگ بم سے انہوں نے کمپیئر کیا. یہ ہماری قبائل اور ہماری معیشت کے لیے خطرے کا باعث بنے گا, کافی سنگین ہے کیونکہ چین اسے واٹر بام کے طور پر بھی استعمال کر سکتا ہے. ہم نے اس سلسلے میں دہلی یونیورسٹی میں چینی امور کے ایسوسیٹ پروفیسر سے بھی بی بی سی نے بات کی ہے, اور انہوں نے کہا پانی حیات بخش اور دریا کو تہذیبوں کی ماں کہا جا سکتا ہے. دریا اگر اپنا رخ بدل لے تو بہت سی تہذیبیں معدوم ہو سکتی ہیں, اس لیے بہت سے ممالک دریائے پانی پر بالادستی کے لیے برسوں یا صدیوں سے جہد کر رہے ہیں. اور اگلی وار دو چیزوں کے اوپر ہونی ہے, یا پانی کے اوپر ہونی ہے اور یا اگلی وار ڈیٹا کے اوپر ہوگی, دنیا کے ڈیٹا کے حوالے سے ہوگی. کہتے ہیں کہ کیا چائنا اپنے اسٹریٹجی کے تحت ہی پاکستان کو سندھ کے پانی کے بحران سے بچانے کے لیے برہم پتر کے پانی کو اسٹریٹجک ہتھیار کے طور پر, اب چائنا نے بڑے وائزلی یہ پروسیس کیا ہے. اینڈ بہرحال انڈیا کو یہ کیسے متاثر کر سکتا ہے اس کے بارے میں بھی ہم بات کریں گے آگے جا کے. اور انڈیا میں تو سوشل میڈیا پہ یہی کہا جا سکتا ہے کہ یہ پاکستان کا جو رویہ پہلگام کے واقعے کے بعد سندھ طاس معاہدے سے متعلق تھا, شاید چائنا نے اس کا یہ جواب دیا ہے. کیا حاصل کرنا چاہتا ہے انڈیا, اس کے بارے میں کیا جواب دیا جا سکتا ہے. مگر یہاں پہ میں یہ بھی کہنا چاہتی ہوں کہ انڈیا کے وزیر خارجہ, یہ دو الگ الگ چیزیں ہیں. اور ظاہر ہے جو مسٹر شنکر ہیں انہوں نے انڈیا کے 5 سال میں چین کا پہلا یہ دورہ کرنے جا رہے ہیں. یعنی ظاہر ہے کہ واٹر کا, اس کو ٹکنگ بام بھی کہا گیا, اسے واٹر بام کا نام بھی دیا گیا, مگر پھر بھی ڈپلومیسی کے دروازے کھلے رکھے, یہ ان کی ایک الگ بات ہے. ہم بعض اوقات اپنے دل کو ہر جگہ پہ شامل کر لیتے ہیں, دماغ کا استعمال نہیں کرتے. جے شنکر صاحب یہ دورہ ایسے وقت میں کر رہے ہیں جب دونوں ممالک گزشتہ سال سے جاری کشیدگی کے بعد دو طرفہ تعلقات کو بھی, اینڈ دس از اے ویری سیریس ٹائم. سیٹرڈے نائٹ جب چائنا نے باقاعدہ اس کا افتتاح کیا اور اس کو جب سرکولیٹ کیا گیا, دس واز ویری سیریس نیوز ایون ایٹ دیٹ ٹائم. بہت شکریہ ہمارے ان تمام اسپانسرز کا جن کے توسط سے ہم یہ پروگرام آپ کی خدمت میں پیش کرتے ہیں. آئی ہیو مائی آنریبل گیسٹ ہیئر ایٹ دا مومنٹ وتھ می, جناب آشر عظیم صاحب اس وقت میرے ساتھ ہیں. اگر آپ آشر عظیم سے بات چیت میں ہم آج کی سیناریوز کو ڈسکس کریں گے, دو تین چیزیں بڑی امپورٹنٹ ہیں جن کو ہم ڈسکس کرتے ہوئے آگے نکلیں گے. جناب آشر عظیم صاحب آپ میرے ساتھ ہیں. سر السلام علیکم, کیسے ہیں آپ؟
عرفہ جی وعلیکم السلام, آپ خیریت سے ہیں؟
ٹھیک, تھینک یو. سر آج سب سے پہلے جب آپ سے میں بات کر رہی ہوں, سب سے پہلے تو وی اسٹارٹ آن دا لائٹر موڈ کہ اس ملک میں بڑا خوبصورت یہ ملک ہے. نارتھ امریکہ کی بات کر لیں آپ, یورپ کی بات کر لیں آپ, رشیا کی بات کر لیں, یعنی آزادی ہے, اور مردوں کو تو بہت آزادی ہے, یو کین ہیو ون, یو نو یو کین ہیو یور لائف ایز یو وش. مگر وہ میں کبھی کبھی اپنے پاکستان کے اور مسلمان مردوں کے بارے میں یہ کہتی ہوں کہ دے آر لکی کی ٹو ہیو فرسٹ وائف, سیکنڈ وائف, تھرڈ وائف, سو دے ڈونٹ ہیو ٹو اسٹیل سم تھنگ فرام دیئر وائف. اگر اتنی آسانی ہونے کے باوجود بھی اگر جو چوری کرتے ہیں کہ اپنی بیوی سے چوری یا تعلقات بناتے ہیں تو بڑے بیوقوف ہیں. آپ بےچارے گوروں کو دیکھیں. اب یہ سر جو ایسٹرونومر جو کمپنی ہے اس کے سی او اینڈی برائن, یعنی وہ آج ایک گانا بھی تھا کہ ایک بار وقت سے لمحہ گرا کبھی, پھر وہاں داستان ملی لمحہ کہیں نہیں, یعنی اٹ واز میٹر آف اے سیکنڈ کہ 60,000 کے لوگوں میں مجمع میں کیمرے نے کیپچر کیا اینڈی برائن کو اور اس لڑکی کو, اور اس کے بعد ان کی ایچ آر کی جو مینیجر ہے اس کو کیپچر کیا. اینڈ اس کے فوراً بعد وہ جو سنگر تھا اس نے یہ بھی کہا کہ ایدھر دے آر ہیونگ سم افیئر اور دے آر ویری شائے, کیونکہ فوری طور پر جب وہ چھپے تو انہوں نے کہا دے آر ویری شائے. مگر اس ایک لمحے نے داستان تو پیدا کر دی مگر ان کی زندگیوں کو بدل کے رکھ دیا. ہی ہیڈ ٹو ریزائن اینڈ ادارہ ہیڈ ٹو یو نو فائر ہم. The girl is still there, HR کی کیا فرمائیں گے اس کے بارے میں؟ آپ اپنی زندگی پہ کتنا رش کرتے ہیں؟
دیکھیں عرفہ جی, یہ کافی اس کو دیکھنے کے فرق پرسپیکٹیوز ہیں. دیکھیں ویسٹ میں جہاں آپ کہتی ہیں آزادی ہے تو ویسٹ میں آپ کو اپنی ریلیشن شپس ڈکلیئر کرنی پڑتی. اگر اس طرح آزادی ہوتی کہ آپ جو مرضی کرتے پھریں اور آپ کی کوئی پوچھ گچھ نہ ہو تو ویسٹ میں تو ایسی بات نہیں. سو اب یہ آدمی ظاہر کافی پاورفل آدمی ہیں, سی او ہیں, جو ان کی ایچ آر کی جو خاتون ہیڈ کر رہی ہیں وہ بھی ایک مطلب پاورفل خاتون ہے. تو آپ یہ دیکھیں کہ ویسٹ بڑے ایک سٹینڈرڈز رکھتا ہے اس سینس میں. اب جیسے ہی وہ کیمرے نے کیپچر کیا ہے اس ایونٹ کو تو اس کے بڑے سیریس ریپرکشن تھے. He had to resign from his post. Zara, why did he have to resign from his post? Because people hold illicit relationships illicit relationships are illicit. They are considered bad. President Clinton ki ho ya aur jitne aap bade aadmi honge utni aapke repercussions aapke illicit relationships ke khilaf معاشرہ اور سوسائٹی ایکشن لے گا. اور یہاں پہ خاص طور پہ کارپوریٹ انوائرمنٹ میں یو کین ہیو اے ریلیشن شپ ود ہو ایور یو وانٹ, بٹ یو ہیو ٹو ڈکلیئر ٹو یور آرگنائزیشن کہ کس کی کس سے ریلیشن شپ ہے, تاکہ کل کو اگر اس کے پروموشنز تیز ہو رہے ہوں, مطلب ایک لڑکی ہے اس کی اپنے باس سے ریلیشن شپ, تو شی کین ہیو دیٹ ریلیشن شپ بٹ شی ول ہیو ٹو ڈکلیئر اٹ اینڈ دا باس ول ہیو ٹو ڈکلیئر اٹ کہ جی ہماری ایک پرسنل ریلیشن شپ بھی ہے, تاکہ کل کو اگر کوئی اس کے پروموشنز تیز ہو رہے ہیں, اسے آؤٹ آف ٹرن کچھ ہو رہا ہے, تو اس کو آرگنائزیشن اس طرح دیکھے گی. سو ویسٹ میں ہم جب کہتے ہیں کہ جی آزادی ہے تو وہ آزادی ایک اصول قانون کے مطابق ہے, اور آپ نے دیکھا کہ اس کے ریپرکشنز سیویئر ہوتے ہیں. آپ دیکھیں ایک سیکنڈ میں اس کی زندگی بدل گئی. کہاں وہ سی ای او تھا, کہاں وہ ایک دم ہی ہیڈ ٹو ریزائن, اس کے کتنے ریپرکشنز ہوں گے, آئندہ اس کو کون ہائر کرے گا ایز سی ای او کے طور پہ, اس کی میرج کا کیا بنے گا, اس کی جتنی ویلتھ تھی جو پراپرٹی تھی اس میرج کے نتیجے میں کورٹس اس کا کتنا پرسینٹ, اس قسم کے کیسز میں ان کی ساری ویلتھ ان کی بیگم کو جا سکتی ہے. بیکاز ویسٹ میں یہ ہے کہ جی اگر آپ نے اس طرح کی ریلیشن شپ تھی, آپ نے اپنے پارٹنر کو چیٹ کیا ہے, تو پھر ظاہر ہے آپ سے آپ کی ویلتھ میں اس کا شیئر بہت زیادہ ہوگا. سو مطلب ایک سیکنڈ میں یہ زندگیاں یہاں پہ تباہ ہوئی ہیں, تو آپ دیکھ سکتی ہیں کہ کتنا سوئفٹ اور کتنا وائلنٹ ریئیکشن ہے اس سسٹم کا اس قسم کی ریلیشن شپس پہ. بے وقوفی ہے. پہلی تو بات یہ ہے کہ اس قسم کی حرکتیں کرنی نہیں چاہیے, اس طرح کی ریلیشن شپس نہیں ہوں. اگر ہے تو میرے بھائی پھر پکڑا ہی نہیں دے, پھر پکڑے جاؤ گے تو پھر ایسا.
نہیں, وہ تو بیچارے شو دیکھنے کے لیے گئے تھے, ان کو کیا پتا تھا کہ 60,000 کے بیچ میں وہی پکڑے جائیں گے.
नहीं तो देखिए उनको पता है कि इस तरह के शोज में वो किस स्कैम्स चल रहे होते हैं ना, क्योंकि वो देखिए जिस वक्त कैमरामैन चल रहा था तो कैमरामैन को नहीं पता था कि मैं किसे कैप्चर कर रहा हूं, श्योर ऑफ इट राइट। तो क्राउड में लगे होते हैं, अपने क्रिकेट के मैचेस में देखा किसी खातून के लंबे से बुंदे होते थे तो कैमरा उसे कैप्चर कर रहा होता था, कॉन्सर्ट्स में इस तरह के कैमराज लगे होते हैं जो कि क्राउड में से लोगों को कैप्चर करें। उनका बड़ा ऑड सा रिएक्शन भी था जिसलिए वो हाईलाइट हुए, फिर ऊपर से सिंगर ने उस ऑड रिएक्शन, आई डोंट थिंक द सिंगर
मगर ये इसमें बहुत सारी कॉन्स्पिरेसीज भी आ गई क्योंकि देयर वाज वन ने इन कि ही बॉट थ्री टिकट्स, जिसमें से मेरा ख्याल है ये ट्रैप भी हुआ है, कहीं ना कहीं ये ट्रैप भी हुआ है क्योंकि द वे हिज बिहेवियर वॉज ही वॉज लिटिल डिसलाइक्ड। फिर जब इसने जब इसको एचआर की जो मैनेजर है इसको जब हायर भी किया था नवंबर में लास्ट ईयर, तो वहां पर भी था कि भाई, और वाकई उसके बाद कंपनी की वेल्थ में इजाफा भी हुआ था। मगर अगर आई रेड दिस स्टोरी एज वेल के तो समन वही बॉट थ्री टिकट जिसमें से दो इसको दी थी, एक पहले शुरू में जब था तो कहा गया था कि शायद उसकी एक एसोसिएट भी वहां पर मौजूद थी, तो देयर वाज अ थर्ड फेस टू एट द बैक था ठीक।
वो खातून नजर भी आ रही हैं,
नजर भी आई हैं, डेट्रॉन शी रिफ्यूज। मगर इसको यहां पर मैं जो बात कहना चाहती हूं कि वेस्ट में चाहे वो मोनार्क्स बादशाह, तो आप देखिएगा लुधियाना का देखें तो बाकायदा कि इन्होंने बैठना कैसे है, टांगे खोल के टांग पे टांग रखना, पाओ को उठाना नहीं, यानी वो एटिकेट्स बाकायदा इन लोगों के होते हैं बिकॉज दे आर द रोल मॉडल्स। और चाहे वो बिल क्लिंटन अफेयर्स होंगे, मगर अगर कोई चीज सरफेस हो बिकॉज सो मेनी पीपल हैव टू फॉलो देम, तो इम्पीचमेंट होने पे बात आ गई थी जब मोनिका लेविंस्की का वाकया आया था। सेम वे एंडी ब्रायन जो है डेफिनेटली बींग अ सीईओ ऑफ अ कंपनी हैज लॉट हैड लॉट मोर रिस्पॉन्सिबिलिटी ऑन हिज शोल्डर कि उनके मॉरल्स क्या है, तो वो मतलब एक प्रेसिडेंट्स को या एक रिवायत को उन्होंने बाकी लोगों के लिए पेश करते हुए हैड टू बी अ रोल मॉडल। अच्छा जब ये बात कर रहे हैं सर, आज अमेरिका की अगर हम बात करते हैं कि एक तरफ हमने अभी जिक्र किया बिल क्लिंटन का, मोनिका लेविंस्की का भी जिक्र किया, हम अभी रिसेंट ये वाक्या एंडी ब्रायन का भी हम जिक्र कर रहे हैं एंड ही वॉज इमीडिएटली फायर्ड सेम डे। दूसरी तरफ अगर आप आ जाएं तो इस वक्त जो प्रेसिडेंट ऑफ अमेरिका डोनाल्ड ट्रंप साहब, इनका जो जेफरी एप्स्टीन का वाक्य है, जेफरी एप्स्टीन हिमसेल्फ वाज एक ज्यूइश थे और जाहिर है जो उनका है उनके 50th बर्थडे के ऊपर एक तस्वीर का जो मामला चला और वॉल स्ट्रीट जर्नल ने इसको छापा, 6 महीने तक जो मर्डर था उसके 3-4 महीने पहले तक डोनाल्ड ट्रंप जो थे उनकी बड़ी तारीफ कर रहे थे, ही इज अ पर्सन लाइक माई सेल्फ, अमीर आदमी है, उसने बहुत सारे लॉ केसेस इनसे हारे भी हैं डोनाल्ड ट्रंप से, बट आई थिंक ही टुक द स्टैंड, बट एट द मोमेंट कहा गया है कि इन द फर्स्ट वर्ल्ड कंट्री अमेरिका की मैं बात कर रही हूं कि अमेरिका में फॉक्स इज बैंड टू टॉक अबाउट दिस जेफरी एप्स्टीन, और डोनाल्ड ट्रंप साहब ने अपने जितने फॉलो जो उनको फॉलो करते हैं उन्होंने कहा है कि डोंट टॉक अबाउट दिस थिंग। मगर डू यू थिंक के प्रेसिडेंट ऑफ अमेरिका, हालांकि जब इन्होंने ये कहा कि इन्होंने वो तस्वीर नहीं बनाई और उनके 50th बर्थडे पे नहीं दी, तो बहुत से लोगों ने उनके हाथ का बना हुआ एक और स्केच पेश कर दिया कि दिस लेटर वॉज बाय डोनाल्ड ट्रंप, तो डू यू थिंक के will there be any serious action? Because Democrats ही सिर्फ नहीं, Republicans भी divided हैं on this matter.
देखिए अरफा जी, let's connect this to the conversation that we were just having वो CEO साहब और उनकी जो HR की manager है। देखिए एक 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 society है जिसमें इस किस्म की बातों को seriously लिया जाता है और ये दोनों adults थे और दोनों वो थे, लेकिन जाहिर है वो अपने एक partner पे cheat कर रहा था तो उस society ने उसको एक तरह से लिया है। आप जब एक कंपनी को रिप्रेजेंट कर रहे हैं तो फिर उसके बोर्ड ऑफ डायरेक्टर्स ने यह सोचा है कि यार हमारा जब सीईओ ये होगा तो हमारी कंपनी की इमेज क्या जाएगी, तो हमारा क्या कस्टमर बेसिस को क्या होगा, तो उन्होंने कहा कि जी आपको स्टेप डाउन करना ठीक है जी, क्योंकि आप एक कंपनी को बहरहाल रिप्रेजेंट करते हैं। अब जब जितना सिवियर स्टिग्मा किसी चीज के साथ अटैच होगा तो एपस्टीन के केस को आपको उसी तरह लेना पड़ेगा, क्योंकि अब अगर मैंने किसी को ब्लैकमेल करना है तो मैं किसी ऐसी ही चीज पे कर सकता हूं जिसको सोसाइटी सीरियसली लेती, और इन ममालिक में अंडर एज्ड बच्चों के साथ, मेल या फीमेल के साथ, इस तरह की हरकत करने पे बहुत बड़ा स्टिग्मा अटैच्ड है। और जेफरी एपस्टीन का केस इसी वजह से बहुत इट्स समथिंग विच इज रिफ्यूजिंग टू डाई डाउन, और जो फंडामेंटली जो मैगा की लॉबी है, जो फार राइट है यूएस का, जो कि प्रेसिडेंट ट्रंप जो भी कहते हैं उनकी बात को वो जनरली हमेशा मान लेते हैं और उनकी लाइन टो करते हैं, लेकिन इस मामले में आप देख रही हैं कि दिस दे आर रिफ्यूजिंग टू डाई डाउन, ये कॉन्वर्सेशन चल रही है, जो रोगन, टकर कार्लसन, कैंडिस ओवेंस और भी वो फार राइट की वो क्या नाम है, मेरलिन समथिंग, सो दे आर कंटिन्यूसली एट इट। अच्छा, इसको डिफेंड कर रहे हैं बेन शपीरो, तो फलाना, जो कि आप देख सकती हैं कि एक जूश लॉबी के साथ पीछे कनेक्टेड है। अब लोग जो 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 बात एट स्टेक है वो ये है कि अमेरिका को कंट्रोल, बहुत पीछे हमें शायद थोड़ा सा जाना पड़ेगा। जे एडगर हूवर एक साहब होते थे जो डायरेक्टर एफबीआई होते थे, कहा जाता था कि जी उनके पास हर पावरफुल आदमी के की फाइल्स मौजूद हैं, वो उनको ब्लैकमेल करते रहे और वो अपने जब तक डेथ बेड पे थे, वो मतलब ही डाइड एज डायरेक्टर एफबीआई, तो लोग कहते हैं कि जी उसकी बात, उसकी फाइलें जो थी ये लेजेंड है, ये मतलब ये कि जी उनकी जो फाइलें थी वो कंटिन्यू हुई और बेसिकली शायद मोसाद वाले ले गए और उसके बाद उन्होंने अपना कंट्रोल इसी तरह रखा कि हर पावरफुल आदमी पे चूंकि एक डोसियर मौजूद था। इसके बारे में अरबी शहजादों के बारे में भी बहुत बातें होती थी, वो ये होता था कि जी चूंकि ये टीन एजेस में या यंग एडल्ट्स होते हुए ये सब के साथ अमरीका पढ़ने आया करते थे, तो यहां यूनिवर्सिटीज में होते थे तो इनकी वो टेप्स बना लेते थे, और चूंकि वो एक कंजर्वेटिव सोसाइटी से आते थे तो जब वो वापस जाते हैं, सो जाहिर है ये कोई डिटरमिन करना कोई बहुत मुश्किल काम नहीं है कि जी ये जो अगर 15 के 15 शहजादों जो आ रहे हैं कहीं से उनके टेप्स आपने बना लिया तो इन्हीं में से कल को पावरफुल पोजिशंस पे या टॉप रैंक्स पे कोई एक होगा तो आपने सब पे डॉसियर्स बना लिया। यही फिनोमेना एपस्टीन की के उसमें चल रहा है, जिसमें कहते हैं कि एपस्टीन साहब जो थे वो इंटेलिजेंस एजेंसीज के लिए काम करते थे, अदरवाइज उनकी राइज का कोई वजह नहीं बनती कि एक आदमी जिसके पास कॉलेज डिग्री तक नहीं है, एक स्कूल में, एक अच्छा प्राइवेट स्कूल था उसमें मैथ्स के प्रोफेसर बोल रहा हूं, मैथ्स के टीचर बने विदाउट एनी क्वालिफिकेशन, जिसकी भी कोई वजह नहीं बनती। और वो उन साहब का भी मैं नाम भूल रहा हूं, वो एक ऑथर भी थे किताबों के, और तो जिन्होंने उनको रखा उस स्कूल में, उनकी खुद जो लिखी हुई किताबें हैं वो भी कुछ इसी किस्म की हैं, वो चाइल्ड टाइप के एब्सर्ड सी किताबें हैं, मतलब वो भी एक डीरेंज से आदमी थे, नॉर्मल इंसान नहीं थे। वहां से वो शुरू होते हैं, फिर इनको निकाल दिया जाता है उस प्राइवेट स्कूल से, फिर उस प्राइवेट स्कूल से निकलने के बाद एक कंपनी है जो बेसिकली ये सारे बेसिक ब्रांड्स, मेरा प्रॉब्लम ये है कि आई एम बैड विद नेम्स, वेक्सली साहब हैं कि वेक्सलर साहब हैं जो के ह्यूज बिलियनर हैं, वो इनको हायर कर लेते हैं। और फिर ये आदमी अचानक मतलब यार उनको उनके फंड्स मैनेज करना शुरू कर, फिर एक बहुत बड़ा बैंक है अमेरिका में जो इनको अपने इन्वेस्टमेंट के लिए रख लेता है, इन्वेस्टमेंट का एडवाइजर रख लेता है, और ये मनी लॉन्ड्रिंग में होते हैं। सो बेसिकली लोगों की को बताते हैं कि आपने टैक्सेस से कैसे बचना है, राइट। और इस दौरान इनकी बड़ी पावरफुल रिलेशनशिप्स और दोस्तियां कल्टिवेट हो रही हैं, कोई तुक नहीं बनती, और ये साहब आइलैंड्स बना इनके हो जाते हैं, 2 आइलैंड्स हैं इनके, जैसे हम पिछले प्रोग्राम में बात कर रहे थे, इनका मैनहट्टन में एक ह्यूज घर होता है, इनके बहुत पावरफुल फ्रेंड्स होते हैं, इसराइल का प्राइम मिनिस्टर इनके घर में आके रहता है। तो फिर जब ये 2009 में पकड़े जाते हैं, उसके बाद ये वहां से उठ के जब जाते हैं तो ये फिर इसराइल में काफी देर रहते हैं। सो जो इनकी बेगम है, बेगम तो नहीं थी शायद, जो इनकी पार्टनर थी मिशेल गिस्लेन नाम की, जो मैक्सवेल गिस्लेन मैक्सवेल नाम की खातून, उनके जो वालिद साहब हैं वो यूके में एक एक, एक बहुत इन्फ्लुएंशियल आदमी हैं, और वो भी जब जब इसराइल जाते हैं तो उनको स्टेट बरियल दिया जाता है, और वो जो गिस्लेन, आई थिंक आई नॉट प्रोनाउंसिंग हर नेम राइट, गिस्लेन मैक्सवेल जो हैं वो अब 20 इयर्स का इस वक्त सेंटेंस भुगत रही हैं यूएस में इनकी डेथ के बाद, जेफरी एपस्टीन की। तो और उस पर भी एक बड़ा स्कैंडल चल रहा है, क्योंकि लोग ये कह रहे हैं कि प्रेसिडेंट ट्रंप उसको या तो छोड़ेंगे या उसको पार्डन करेंगे, और जो उसकी प्रोसिक्यूटर थी उसको ट्रंप ने अभी 3-4 दिन पहले फायर किया, और लोगों का ये कहना है, और ये सोशल मीडिया पे बहुत ज्यादा चल रहा है, कि गिस्लेन मैक्सवेल ने इनको ये बताया है कि भैया अगर आप मुझे ना छोड़ा गया तो फिर यू नो बिकॉज शी कैन रिवील अ लॉट ऑफ थिंग्स, शी यूज टू ब्रिंग अ लॉट ऑफ दीज गर्ल्स टू जेफरी एपस्टीन। सो ये एक पूरा जो स्ट्रक्चर है, एक आदमी कहीं से उठता है जिसका कोई ना फाइनेंस का बैकग्राउंड है ना कुछ है, अचानक 600-800 मिलियन डॉलर की उसकी वेल्थ हो जाती है, और फिर उसकी खुदकुशी करने की कोई वजह समझ में नहीं आती। देखिए वो ये पहली दफा नहीं है कि वो पकड़ा गया, इस ग्राउंड्स पे वो पहले भी पकड़ा गया था, और उसको उस वक्त जो सेंटेंस किया गया था वो इतना लाइट सेंटेंस था कि वो वीकेंड्स पे अपने घर चला जाता था, और दिन के टाइम 12 घंटे वो अपने काम कर सकता था और रात सिर्फ गुजारने आता था, वो एयाशी टाइप जेल जो उसको दी गई थी। तो अब अगर वो दोबारा 2019 में अरेस्ट हुआ है तो 30 या 40 और उसको वो भी उसके लिए खास टाइप की जेल थी, या ये कोई आम कैदियों के साथ रह नहीं रहा था। तो अब मुझे समझ नहीं आती कि वो 30 दिन बाद इतना डिसअपॉइंट कैसे हो जाएगा कि जी उसने खुदकुशी कर ली। देयर इज इट जस्ट डज नॉट मेक एनी सेंस। उसको तो अच्छी तरह पता था कि भाई मैं पहले भी फारिग हो गया था, मुझे कोई सेंटेंस मेरे लिए मौका वो वक्त नहीं रखता था, तो इस दफा भी मैं फारिग हो जाऊंगा और सेंटेंस मेरे लिए ये जो भी अगर अदालत सेंटेंसिंग करेगी तो मैं उसमें से बच जाऊंगा। व्हाई वुड सच अ मैन कमिट सुसाइड राइट? एंड वेन ही वॉज गिवन अ वेरी लाइट सेंटेंस अर्लियर, तो लेट्स रिमेम्बर कि जिस जज ने उसको वो लाइट सेंटेंस दिया था कि वो वीकेंड पे घर चला जाता था एक्सेट्रा, तो उसका बयान मौजूद है कि मुझे ये बताया गया था, उसे पूछा लोगों ने कि भैया आपने ये किस किस्म का सेंटेंस था, ये तो कभी ना देखा ना सुना गया, तो उसने कहा कि मुझे बताया गया था कि ये साहब इंटेलिजेंस के आदमी। तो ये पूरा एक इंटेलिजेंस का ब्लैकमेलिंग ऑपरेशन टू कंट्रोल पीपल, विच नाउ द यूएस इज सेइंग एंड फॉर राइट मैगा मूवमेंट्स आर सेइंग कि जी अगर अमरीका को एक बाहर का मुल्क कंट्रोल कर रहा ब्लैकमेलिंग ऑपरेशन में, तो वी हैव अ राइट टू नो, अवर चिल्ड्रन हैव बीन रेप्ड, वाई आर द परपेट्रेटर्स नॉट ब्रॉट टू जस्टिस? सो I don't think this is going to die away.
But the girl is in the jail and she's going to tell. Ab dekhen kya hota hai. Isme ek aur cheez missing hai. I was just reading today. Isme inke bhai jo Mark Jaffrey hain, Epstein Jaffrey ke jo bhai hain Mark, unhone ek private forensic pathologist ko hire kiya tha, Dr. Michael Baden, aur unhone is inki jo suicide ka autopsy thi usko sign off nahi kiya tha, because unke words mein the नो द पर्सन, उन्होंने कहा, उन्होंने रिप्लाई किया जब उनसे पूछा गया डॉक्टर वेडन से कि आपने इसको साइन ऑफ नहीं किया, उन्होंने कहा नो द पर्सन हु कंडक्टेड द ऑटोप्सी इन माय प्रेजेंस डिड नॉट थिंक देयर वाज इनफ इन्फॉर्मेशन एट द टाइम टू कॉल इट सुसाइड, सो शी पुट डाउन पेंडिंग फ्यूचर स्टडी, मीनिंग पेंडिंग फर्दर इन्वेस्टिगेशन, ऑल दोज इन्वेस्टिगेशन, गेटिंग इन्फॉर्मेशन फ्रॉम द वार्डन, इनमेट्स, गेटिंग डीएनए फ्रॉम वो जो रसीद थी उससे ڈی این اے نہیں حاصل کیا. جب میں یہ بات کر رہی ہوں تو آپ کو پتہ ہی ہوگا کہ فارمر موبسٹر جو ایک دفعہ جیفری ایپسن کی جیل کے بیچ میں ہی بند تھے اور انہوں نے 6-7 مہینے گزارے تھے, انہوں نے کہا میں اس جیل کے بیچ میں رہا ہوں. وہ کہتے ہیں an inmate who served at the time in the exact jail جہاں جیفری ایپسٹن کو رکھا ہوا تھا, انہوں نے کہا امپاسبل کہ وہ اپنے آپ کو وہاں پہ کسی چیز سے لٹکا کے مار سکتا. تو دس مین کہ ویری مینی تھنگز آر مسنگ ان دس اسٹوری. یہ بھی بات ہوگی. تو امریکہ میں اس وقت بہت سارے مسائل ہیں. ڈونلڈ ٹرمپ نے جب ٹیک اوور کیا تھا تو اس وقت آپ کو یاد ہوگا لاس اینجلس میں آگ لگی, سرسبز و شاداب درخت علاقہ جل کے خاکستر ہو کے رہ گیا. وہ معاملہ بھی ابھی تک چلتا چلا آ رہا ہے. بہت سارے واقعات بھی ہو رہے ہیں مختلف جگہوں کے اوپر. بہت ساری کیا اس کو کہتے ہیں ہڑتالیں وغیرہ, یہ کیا پروٹیسٹ وغیرہ بھی ہو رہے ہیں. ابو آل ابھی یہ جو آپ کو بتائیے نیو یارک میں جو فلڈ آیا تھا اس کے بارے میں میں ذکر کرنا چاہتی ہوں. پاکستان میں جو فلڈز آئے ہیں, میرا سر ایک کنسرن ہے کہ آپ کی دنیا کے تمام اور یو ہیو انجوائڈ دی ویری سینئر پوزیشنز ان پاکستان, دنیا کے تمام لیڈرز ونس دے ٹاک اباؤٹ رینز آگ لگنا بارشوں کا ہونا فلڈز کا آنا ان تمام کی جب ہم بات کرتے ہیں, وی ڈونٹ ٹاک اباؤٹ دا گلوبل وارمنگ. پیپل آر ناٹ ٹیکنگ اٹ ویری سیریس. گلوبل وارمنگ صرف یہی نہیں کہ فیکٹریوں میں سے دھواں نکل رہا ہے, پاکستان اور ہندوستان میں کھیتوں کو جلایا جا رہا ہے, یہ والی گلوبل وارمنگ تو ہمیں بہت یاد آتی ہے. مگر جرمنی نے آج باقاعدہ ایئر لڑائی کا رشیا کے ساتھ اعلان کر دیا. رشیا اپنی بامبنگ کر رہا ہے, وہ زیلنسکی اپنے مقصد کے لیے اپنی بامبنگ کر رہا ہے. آپ غزہ میں بات کر لیں فلسطین اور اسرائیل کے درمیان, تو ٹینکس غزہ میں چلتے ہوئے لوگوں کو ہر وقت اپنی موت نظر آ رہی ہے. تو یہ جو اسلحہ ابھی ایران کی ایپیسوڈ ہمارے سامنے گزرا ہے, پاکستان انڈیا کا ایپیسوڈ ہمارے سامنے گزرا ہے, اس از اے مینٹل النس فار دیز پیپل دیٹ دے ڈونٹ کیئر کہ ہاؤ دیز واٹ دیز ڈیزاسٹرز آر گوئنگ ٹو کاز فار آر نیکسٹ جنریشن. تو پاکستان میں بڑے سیلاب آئے ہیں, کیا وجہ ہے کہ آج کا دور جہاں ٹیکنالوجی اتنی ایڈوانس ٹیکنالوجی ہے, دے کڈ ناٹ سی کہ واٹ از گوئنگ ٹو ہیپن, یہ فلڈز نے کتنے لوگوں کی جان لینی ہے.
دیکھیں یہ تو ہم جانتے ہیں کہ جب حکمران نیک ہوتا ہے تو بارش زیادہ ہوتی, تو ہو سکتا ہے کہ یہ سارے حکمران نیک ہوں.
آپ باز آ جائیں اشر عظیم, باز آ جائیں.
اچھا اس پہ آتے ہیں, میں باز بھی آ جاتا. آپ نے دو تین باتیں کی ہیں. دیکھیں ایک طرف بامبنگ اور انٹرنیشنل ایونٹس اور ایران کا ایونٹ اور غزہ کا ایونٹ اور یہ ساری باتیں, گلوبل وارمنگ اور فلڈنگ, یہ تھوڑے سے فرق سے سبجیکٹس. میں پہلے یہ جو ہو رہا ہے اس وقت دنیا میں, اس پہ ایک چھوٹا سا ایک پرسپیکٹو آپ کو پیش کرتا ہوں, اور وہ ذرا سائنٹیفک سا ہے اور لوگوں نے اس پہ کام کیا. 1964 کے ٹائم فریم میں رشیا میں ایک صاحب تھے, ایسٹرونومر تھے, وہی میں ان کا نام پھر بھول رہا ہوں ابھی, لیکن مجھے یاد آ جائے گا. تو وہ سیٹی پہ کام کر رہے تھے, سرچ فار ایکسٹرا ٹیریسٹریل انٹیلیجنس, اور ٹیلیسکوپ انہوں نے پکڑا ہوا تھا, آنکھ لگا کے کئی سال سے آسمانوں کو دیکھ رہے تھے کہ جی ہم کیا اس یونیورس میں انٹیلیجنٹ لائف ہے یا نہیں. ان کا نام تھا, یاد آ گیا, نکولائی کارڈیشیف. ٹھیک ہے جی, 1964 کے لگ بھگ کی بات. اچانک انہیں یہ خیال آیا کہ یار یہ جو ٹیلیسکوپ پہ میں آنکھ لگا کے یہ ڈارک آسمانوں کو دیکھ رہا ہوں, ستاروں کو دیکھ رہا ہوں, سیاروں کو دیکھ رہا ہوں, تو مجھے کیسے پتا چلے گا کہ ہو سکتا ہے انٹیلیجنٹ لائف مجھے آگے سے دیکھ رہی ہو, تو ہاؤ ڈو آئی نو واٹ از اٹ دیٹ آئی ایم لوکنگ فار. تو ہی کیم اپ ود دا کانسپٹ آف واٹ از کالڈ دی کارڈیشیف اسکیل آف سیولائزیشنز. سو کارڈیشیف اسکیل آف سیولائزیشنز انہوں نے انیشلی بنائی کہ جی تین اسکیلز آف سیولائزیشنز ہوں گے, اور انہوں نے کہا کہ جی ایک اسکیل ون سیولائزیشن ہوگی, یہ وہ سیولائزیشن ہوگی کہ اس کے سیارے کو, جس پہ بھی یہ رہتی ہوگی, اس کے سیارے کو اس کے لوکل سورج سے, جو بھی اس کا سورج ہوگا, سے جو انرجی ملتی ہے سیارے کو, جو ملتی ہے اس سیولائزیشن کو, اس پہ پورا عبور ہوگا. इसको थोड़ा सा मैं आपको समझाता हूं। उनका मानना यह था कि जी देखिए, आज से कई हजार साल पहले तो हमारे पास ना बिजली थी, ना टेलीविजन थे, ना एटम बम थे, ना कुछ थे, हमारा एनर्जी पे कंट्रोल नहीं। तो हम इंसान ज्यादा से ज्यादा क्या करते थे कि अपनी गार से निकलते थे बाहर, और अपनी गार के बाहर हम ज्यादा से ज्यादा कैंप फायर जला लेते थे। तो हमारा कंट्रोल ऑन एनर्जी सारा बिल्कुल थोड़ा सा था। तो अगर कोई दूरबीन से हमारे सैयारे को देख भी रहा होता तो इस तरह के जगमगाते शहर तो उसको नजर ही ना आते, क्योंकि जाहिर है हमारे शहर जगमगाते ही नहीं थे, वो छोटी छोटी कैंप फायर तो किसी को नजर नहीं। तो उनका मानना यह था कि आप इंटेलिजेंट सिविलाइजेशन, जब भी सिविलाइजेशन आगे बढ़ेगी और इंटेलिजेंट सिविलाइजेशन होगी तो वो आगे बढ़ेगी, और जब वो आगे बढ़ेगी तो उसकी नीड फॉर एनर्जी बढ़ेगी। और जैसे ही एक सिविलाइजेशन एनर्जी इतनी इस्तेमाल करनी शुरू करेगी कि वो स्केल वन सिविलाइजेशन हो जाएगी, कि अपने जो उनका सैयारा है, सितारा है, उस अपने सैयारे की एक्सटेंट तक, सो फॉसिल फ्यूल्स हो गए, हाइड्रो इलेक्ट्रिसिटी हो गई, हवा की से जो हम एनर्जी जनरेट करते हैं, न्यूक्लियर पावर हो गई, तो ये सब पे जैसे ही उसका कंट्रोल होगा तो वो जाहिर है छोटे छोटे उसके घर सैटेलाइट्स घूमना शुरू हो जाएंगे, उसके रेडियोज चलना शुरू हो जाएंगे, उसके टेलीविजन चलना शुरू हो जाएंगे। तो ऐसी पहली दफा जब इस लेवल पे पहुंच रही होगी तो दूसरी सिविलाइजेशंस, अगर कोई आंख देख रही है, एक्स्ट्रा टेरेस्ट्रियल इंटेलिजेंस को ढूंढ रही है, तो उनका प्लैनेट विजिबल हो जाए। ये लंबी थोड़ी थ्योरी है, लेकिन इस पे हम फिलहाल यहां रुक जाते हैं, टाइप टू टाइप थ्री पे नहीं जाते क्योंकि हम डिस्ट्रैक्ट हो जाएंगे। लेकिन फिर जब सोशियोलॉजिस्ट ने इस पर काम करना शुरू किया तो उन्होंने ये मानना शुरू किया कि ये सबसे डेंजरस टाइम होगा किसी भी सिविलाइजेशन के लिए। इस वक्त तक वो सिविलाइजेशन सिर्फ अपने सैयारे पे, और उसके पास एनर्जी इतनी आ गई है कि वो अब अपने आप को डिस्ट्रॉय कर सकती है। आज से कई हजार साल पहले दो लोगों की आपस में लड़ाई हो जाए या दो मुल्कों की आपस में लड़ाई हो जाए, अगर हजार साल पहले मुल्क एग्जिस्ट भी करते थे तो क्या करेंगे, एक दूसरे को डंडे मारेंगे, एक दूसरे को तीर मारेंगे, एक दूसरे को जो भी कर लेंगे। लेकिन जैसे जैसे आप टाइप वन सिविलाइजेशन के करीब पहुंचेंगे तो अब आपके पास न्यूक्लियर वेपन्स, अब अगर लड़ाइयां होंगी तो दिस सिविलाइजेशन हैज द कैपेसिटी टू डिस्ट्रॉय द होल प्लैनेट एंड ऑल लाइफ ऑन इट। सो द थ्योरी बिकेम के जी जब तक आपने क्लास वन सिविलाइजेशन के जितने आप करीब पहुंचते जाते हैं, और आप अपने सैयारे से अगले सैयारों पे बस्तियां बनाने में अभी तक कामयाब नहीं हुए, तो इस स्टेज पे आप सबसे ज्यादा वल्नरेबल हैं। और इस वक्त सोसाइटी में स्ट्रेस भी सबसे ज्यादा होगी। एक ऑर्थोडॉक्स सोसाइटीज होंगे जो चाह रही होंगी कि इस हमने इससे आगे नहीं बढ़ना, हमने अपने ट्रेडिशंस में रहना है, हमने अपने पास्ट में, अपनी हिस्ट्री में रहना है, और हमारी ये वैल्यूज और ये ट्रेडिशंस हैं। और एक वो फॉर्म ऑफ सिविलाइजेशन सोसाइटीज होंगी जो उसको आगे धकेल रही होंगी कि नहीं, हमने कहीं नहीं रुकना, हमने साइंस को पुश एंड पुश एंड पुश करते जाना, एंड बोथ हैव द कैपेसिटी ऑफ एक्सट्रीम एनर्जी एंड कैन ब्लो इटसेल्फ अप। So the first part of your question, I'm sorry if I took some time, I think इस वक्त हम ह्यूमन रेस को जब कहते हैं तो हम कहते हैं कि जी इस वक्त हम 0.78% पे पहुंचे हुए हैं, 78% एनर्जी यूसेज पे हमारा कंट्रोल है, हम पता नहीं कितने टेरावाट एनर्जी कंज्यूम कर रहे हैं इस प्लैनेट पे, और अगले 100 साल में हम शायद क्लास वन सिविलाइजेशन हो जाएंगे, अगर वो 100 साल हमने सर्वाइव कर पाए तो, ठीक है जी, बिकॉज वी आर एट अ मोस्ट वल्नरेबल स्टेज इन लाइफ एंड यू कैन सी इट ऑल अराउंड यू कि जी ये न्यूक्लियर बॉम्ब बना लेगा, ये फलाना कर लेगा, ये कॉन्फ्लिक्ट्स हैं, एंड द वर्ल्ड इन कमिंग 5 or 10 ईयर्स इज गोइंग टू चेंज लाइक नोबडीज बिजनेस। सो दैट इज द फर्स्ट पार्ट ऑफ द कॉन्फ्लिक्ट्स दैट यू आर मेंशनिंग, एंड सो वी आर लिविंग इन रियली वेरी डेंजरस टाइम्स, राइट, बिकॉज वी हैव कंट्रोल ऑफ एनर्जी but we don't have restraint yet. Okay. Coming to part two of your question. Flooding, right? वो अब मैं बाज आ जाता हूँ जो मैंने पिछले दफा बात की थी उन्होंने, और उसकी वजह यह है कि हम हमेशा क्रिटिकल होते हैं कि यार पाकिस्तान में जी ये हुकूमत ठीक नहीं थी, वो मैंने जानबूझ के इसीलिए बात की थी कि हम एनालाइज नहीं करते फिजिकल जो 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 साइंस है उसकी, उसको एनालाइज नहीं करते, वी ट्राई टू ब्लेम ईच अदर एंड वी ट्राई टू पुट इट ऑन इंडिविजुअल्स कि जी ये हुक्मरान अच्छा है, ये हुक्मरान बुरा है, ये सिंध की गवर्नमेंट ठीक नहीं है इसलिए सिंध में फ्लडिंग हुई, Now, let's kind of remind. The science of this is that for every 1 degree rise in temperature, aapki jo air ki water carrying capacity hai, wo 7% badh jati. So, aapka jaise jaise environment heat up hoga, aapka atmosphere heat up hoga, wo utna zyada moisture utha sakta hai. Iska matlab utni zyada rainfall excessive hogi, clouds utne zyada formation hogi, utna zyada saturated environment hoga humidity se aur utni zyada barish hogi. Theek hai? And is dafa Pakistan mein aap dekhen temperature hit around 48.5 degrees tak gaye. Ek curve agar aap temperature ki aamir dekhe ke ji 1850 se leke aaj tak jo temperature gaya to wo kis tarah chad raha hai na ji. To hum ek disaster ke kareeb pahunche hue hain. Aur usme jo some of the top most vulnerable countries in the world hai, Pakistan is one of those top most vulnerable countries in the world jo ke environment se hit hoga. Aapko thodi si main ye dikha rahe hain jis tarah hame Aamir aur iski ek list hai, ek dusri bhi aap dekhenge to South Asia is one of the. Ab Pakistan ko multiple tarah se is pe effect ho raha hai. Hamare paas koi 7.5 ye dekhiye, South Asia is one of the top most countries jo ke disproportionately climatic change se effect honge. Pakistan mein ek to ye hai ki global warming ki wajah se air ki zara moisture zyada uth raha hai. Dusra masla ye hai ki hamare daryaon mein ek particular season mein pani bahut zyada aa raha hai kyunki glacial melting bahut zyada hai. So, हमारे पास कुछ 7,500 से ज्यादा glaciers हैं ऊपर जो गिलगित बल्तिस्तान और इस तरफ हैं, तो वो सारे हमारे glaciers भी ज्यादा speed पे melt हो रहे हैं. तो what is happening is we have more rainfall. आप ये देखें कि जो 2010 था, I can't recall the exact figure, 2010 में पाकिस्तान में 1100 deaths हुई जब flooding हुई था. सड़कें टूटी, मेरे ख्याल को 3500 किलोमीटर के करीब सड़कें डैमेज हुई थी. आपके 192 के करीब ब्रिजेस गिरे थे, 1100 आपकी डेथ्स हुई थी और कोई 800,000 आपका जानवर जाया हुए था, लाइफ स्टॉक का. जो कंट्री को लॉसेस हुए थे वो कोई $10 billion के लगभग थे. आई थिंक इट वॉज 9.6 या 9.8 billion के लॉसेस थे. दिस वॉज इन 2010. फिर 2022 में मेजर फ्लडिंग आई है हमारे पास. इट वॉज वर्स. पहले अगर हमारे लॉसेस जो थे वो 9.8 बिलियन के थे या 10 बिलियन के थे, नॉट एग्जैक्टली श्योर, लेट्स से 10 बिलियन, बट इट वॉज 9 point something. 2022 में जब हमारे पास हम पे फ्लडिंग हुई तो $30 billion के पाकिस्तान के लॉसेज. अब जिसकी मर्जी हुकूमत आ जाए, ये नहीं. अच्छा, डिफॉरेस्टेशन हमारा एक अलग का इशू है क्योंकि हम अपने फॉरेस्ट जला के खा चुके हैं, जिससे लैंड इरोजन भी बहुत ज्यादा होती है, आपकी लैंड स्लाइड ज्यादा होती हैं. सो आपका ग्लेशियर से पानी ज्यादा आ रहा है,
इरोजन.
आपकी हवा जो है वो टेम्परेचर राइज की वजह से आपका मॉइस्चर ज्यादा कैरी हो रहा है और आपके मानसून सिवियर हुए हैं. This time the rain that we received in 2025, now that abhi uske pure statistics hamare paas nahi hai ki jo total losses pe hum kahan pahunchte hain, but pichle 50 saal ka jo record hai usse mera khayal hai koi, I was reading somewhere 700% zyada rainfall thi. Jo pani 5 din mein aaya वो 50 साल में जितना आया था उससे 7 गुना.
ये टिपिकली द कंट्री रिसीव अप्रोक्सीमेटली 70% ऑफ इट्स एनुअल रेनफॉल ड्यूरिंग द जुलाई एंड अगस्त, बट इन द पीरियड ऑफ 2022 द रेनफॉल टोटल वर नियरली डबल. इन द प्रोविंस बलूचिस्तान सिंध रेनफॉल टोटल वॉज नियरली 4.5 टाइम्स हायर देन द नॉर्मल. तो
The issue is that it shrinks into that time frame. अभी जो आप पिछली स्लाइड दिखा रही थी उसमें मुझे नजर आया कि हमारे 7,200 ग्लेशियर्स हैं. मैं कह रहा था ना कि 7.5 कह रहा था तो चले 300 माफ कर दें, लेकिन 7,200 ग्लेशियर्स की मेल्टिंग अलग हो रही. ठीक है जी. सो अब वी आर हेडिंग फॉर अ डिजास्टर. अब 2010 سے زیادہ سیویئرٹی تھی 2022 میں, 2022 سے زیادہ سیویئرٹی ہے 2025 میں, اینڈ اس کا جو فیوچر ہمیں نظر آ رہا ہے وہ فیوچر یہ ہے کہ آپ کی گلیشیئر بھی سارے میلٹ ڈاؤن ہو جائیں گے. تو ہمارے پاس چھوٹے سے ٹائم فریم میں ایک ٹریمینڈس اماؤنٹ آف واٹر ہوگا جو کہ فلڈنگ کرے گا. اس سے ہمارے کراپس پہ فرق پڑے گا, مطلب ہماری جو کراپ کی پروڈکشن ہے وہ فیوچر میں اگلے 10 سال 2040 تک ہمارے کراپ پروڈکشن نیچے گرے گی اور ہم پہ یہ انٹینس پیریڈز آف فلڈنگ آیا کریں گے اور اس کے بعد ہمارے اوپر ڈراؤٹ ہوگی کیونکہ آپ کے دریاؤں میں پانی نہیں ہوگا کیونکہ پیچھے سے گلیشیئرز کی میلٹنگ, مطلب جب آپ کا گلیشیئر میلٹ کر جائے گا تو پھر پیچھے آپ کے پاس پانی نہیں آئے گا دریاؤں. سو ہمارے پاس ڈراؤٹ ہوا کرے گی اور سیویئر فلڈنگ. سو وی آر ہیڈنگ فار اے ڈیزاسٹر. دس از ویری انفارچونیٹ ٹو. پاکستان ان ملکوں میں سے ہے جس نے کاربن ڈائی آکسائڈ کی پروڈکشن میں ہم نے کچھ نہیں کیا
دنیا میں,
لیکن سب سے زیادہ پرابلم ہمارے پہ آ رہی ہے. ٹھیک ہے, اب ہمیں جو ٹوٹل ایڈ ملی اس دوران 30 بلین ایک دفعہ ہم نے لوز کیے, 9.8 بلین ایک دفعہ لوز کیے, ہماری ہزار ہار ڈیتھس ہوئی, ہمارے کئی سو, آئی تھنک دا ڈسپلیسمنٹ آف پیپل ان 2010 واز کوئی 11 لاکھ لوگ فلڈنگ سے ڈسپلیس ہوئے. 2022 کے فگر سے بھی مجھے یاد نہیں ہے. تو اور اس دفعہ کتنی ڈسپلیسمنٹ ہوگی, اور ہمیں جو ٹوٹل ایڈ ملی اس کے نتیجے میں وہ 160 ملین ڈالرز کی ملی. تو اگر ہم 40 سے 50 بلین ڈالر کے ہمارے لاسز ہوئے, اور پاکستان جیسا غریب ملک ہم بڑی مشکل سے, مطلب تھوڑی سی ہماری جی ڈی پی, ہماری گروتھ, ہماری ڈیولپمنٹ, ہماری ایکسپورٹس, وہ پہلے ہی کچھ نہیں ہے. جو ہم تھوڑا بہت سڑکیں بناتے ہیں, جو تھوڑے بہت پل بناتے ہیں, جو اچھا مس مینجمنٹ اور لیک آف پلاننگ یقیناً اپنی جگہ ہے, لوگ دریاؤں کے بیڈز میں اپنے گھر بناتے ہیں, فلانے کرتے ہیں, بٹ irrespective, those are small contributors. Pakistan is heading for a serious disaster. Hamare sea levels bhi rise honge, so by 2040, 2050, hamare kafi sara coastal area bhi niche ja raha hoga. So I'm not sure. This is a serious issue and we will have
to have... ایک بات سر, I'm so sorry to interrupt, بھی آپ نے ایک بات کی کہ پاکستان is the not contributor for carbon dioxide production, but still who is responsible, they must be held accountable for. شیری رحمان صاحبہ نے لاسٹ 2023 کا جو فلڈنگ تھی, 22 کی 23 کی فلڈنگ تھی, شی براٹ اٹ اپ ویری ویری نائسلی اینڈ کہ بھائی واٹ وی آر پنشڈ فار. تو کون اکاؤنٹیبل, کس کو اکاؤنٹیبل ٹھہرایا جائے؟
دیکھیں سو ایشو یہ ہے نا کہ کاربن ڈائی آکسائڈ کی پروڈکشن میں جو گلوبل وارمنگ کی وجہ بن رہی ہے, ظاہر ہے جتنے زیادہ انڈسٹریلائز ملک تھے کاربن ڈائی آکسائڈ کو کنٹریبیوٹ تو انہوں نے کیا, گلوبل وارمنگ, گرین ہاؤس گیسز تو ان کی وجہ سے ہو رہی ہیں. ہم نے تو کوئی نہ انڈسٹری لگائی نہ چلائی, تو ہم تو ایسے ہی بیگانی شادی میں ہم مارے جا رہے ہیں کیونکہ اس کے امپیکٹس اب ہم بھگت رہے ہیں. بٹ دا ورلڈ ایز یو سیڈ از ناٹ اے ویری فیئر پلیس, رائٹ؟ سو پوائنٹ تو بالکل ٹھیک ہے غریب ممالک کا کہ بھیا ہم نے تو یہ کاربن ڈائی آکسائڈ نہیں جنریٹ کی, گلوبل وارمنگ سے ہم مار رہے ہیں, تو جن لوگوں نے دے نیڈ ٹو بی ہیلڈ اکاؤنٹبل, بٹ دوز پیپل آر پاور فل پیپل, رائٹ؟ آئی مین دی انڈسٹریلائزڈ نیشنز, یو ایس, ای یو, رشیا, سو جو جتنا زیادہ انڈسٹریلائز ہے, چائنا نے بھی اس طرح کنٹریبیوٹ نہیں کیا, لیکن ظاہر ہے جو سب سے زیادہ طاقتور ہے
وہ جی جو ادھر ہے, آپ دیکھیے گا اوزون میں جو ہولز ہیں وہ ہوائی اینڈ نارتھ پول کی, ادھر ہمارے ویسٹ میں اوزون ایئر لیئر میں, اینڈ دیٹ از آلسو بیکاز آف دا پروڈکشن آف کاربن ڈائی آکسائڈ. اوزون لیئر جو ہماری ہوا میں الٹرا وائلٹ
ریڈیشن کو پروٹیکٹ
کرتی ہے, اینڈ دوز ہولز آر ناٹ ان پاکستان. ہم بعض اوقات نا جو ان ملکوں سے آتے ہیں, اور ساڈے ملک پولوشن بہت زیادہ, اتنے دیکھ ڈی صاف ستھری ہوا ہے, یہاں کی جو پولوشن ہے دیٹ از مور دین آر اون پولوشن, دس از ویری انفارچونیٹ. مگر میں یہیں پہ اینڈ کروں گی, آپ پاکستان کی بات کرتے ہیں اور پاکستان میں ہم امباد کی بات کرتے ہیں, ہمارے لوگوں میں پھر بھی ریزسٹنس ہے. آپ دیکھیے گا امریکہ ون آف دا فائنسٹ کنٹری ان دا ورلڈ, آپ یہاں پر جب زلزلے جب یہ فلڈنگ ہوئی ہے تو امریکہ میں نیو یارک میں لوگوں کی چیخیں سننے کو تھیں جو جب شہروں کے بیچ میں سے پانی نکلا ہے. کینیڈا میں یہ سیٹرڈے سنڈے کی رات کے بعد جو طوفانی بارش پرسوں رات کی آئی ہے, ریکارڈ بارشیں یہاں پہ بھی ہوئی ہیں اور اگلے پچھلے ریکارڈ ٹوٹے ہیں, اس میں بھی جو فلڈنگ ہے پروبیبلی وی کین شو دوز پکچرز ایز ویل. تو سر یہ ملک بھی تو بٹ دے آر ناٹ ویکنگ اپ.
انفارچونیٹ انرجی, دیکھیں اوزون لیئر میں جب اوزون لیئر ہیلڈ یو نو بیکاز وی ڈیڈ این ایفرٹ اینڈ وقت کے ساتھ ساتھ اوزون لیئر میں بہتری آ رہی تھی, دنیا ایک پرٹیکولر ڈائریکشن میں جا رہی تھی, انوائرمنٹ پہ کانفرنسز تھیں, آپ گرین ہاؤس گیسز کی آپ نے ریڈکشن کی اور کافی زیادہ کی. لیکن اب تو دنیا عجیب, مطلب واقعی مجھے لگتا ہے کہ پاگل ہو چکے ہیں نا. آپ دیکھیں یو ایس ہیز واکڈ آؤٹ آف آل دوز گلوبل ٹریٹیز, ان کا پریزیڈنٹ کہتا ہے کہ جی یہ سب مذاق ہے, گلوبل وارمنگ تو کوئی چیز ہی نہیں ہے, یہ تو فاسل فیولز تک کوئی پرابلم ہی نہیں ہے, یو ایس کو اپنے فاسل فیولز پمپ کرنے چاہیے اور ڈرل بیبی ڈرل اینڈ ایوری بڈی مسٹ برنگ آؤٹ مور فاسل فیولز اور پیٹرول کی قیمتیں سستی کرو, وہ اوپیک کنٹریز کو بھی یہ کہہ رہا ہے تاکہ اس کی. سو I don't know. I think کہ جی
بس جی قیامت آنے والی ہے, تم بلیو کرتے ہو, میں بھی بلیو کرنی ہے قیامت آنے.
نہیں مجھے لگتا ہے کہ دا رچ ہیو ڈیسائیڈڈ کہ یار مریخ پہ ہم نے تو چلے جانا ہے, بچنا ہے, آشر سب ٹائپ کے لوگوں نے بچنا ہے, ان کا کیا فرق پڑتا ہے, میں مرن دو. مطلب آئی تھنک دیو گیون اپ آن پلانٹ ارتھ بیسیکلی, یہاں پہ ہمارے جیسے لوگ رہ جائیں گے, انہوں نے اپنی اسپیس شپس میں بیٹھ کے اڑانا ٹو.
میں بلکہ سنا تھا کہ مسائل ادھر سے اکٹھے ہونے, مگر وہ کہتے ہیں نا کہ دنیا کو تو جو بلیم کرنا. میں آئی فیل سیڈ جب ہمارے بہت سارے پاکستانی انڈینز یہاں آتے ہیں, وہ کہتے ہیں وہ جی ساڈے ملک پولوشن, یس ہم زمین پہ کوڑا پھینک دیتے ہیں, ہماری یہ پرابلم ضرور ہے, مگر ہم کانٹریبیوٹر نہیں ہیں, کانٹریبیوشن اس سائڈ سے زیادہ ہے, چاہے وہ اسلحے کی بات کرتے ہیں چاہے بامبس کی. ایوری تھنگ از انکریزنگ دا ارتھ ٹیمپریچر. Inshallah there will be a time more awareness and somebody will hold these countries accountable for. آج reconciliation کی بات ہوتی ہے تو آپ نیٹو سے معافیاں مانگتے پھرتے ہیں, پھر آپ پوری دنیا سے معافیاں مانگتے پھریں گے. سر آپ کا بہت شکریہ فار یور ٹائم. تو
تھینک یو. میرے خیال زوران ممدانی کرے گا یہ سارے کام.
او زیلنسکی ایک ہیں ان کا, میں سر ایک انٹرویو پڑھ رہی تھی, ڈونلڈ ٹرمپ نے کہا ممدانی کو بھی میں ڈپورٹ کر سکتا ہوں, تو انہوں نے کہا جی سب سے پہلے اپنی بیوی نو تو ڈپورٹ کرو, تاڈی تے امی جی بھی باہروں آئے سی, تسی اپنی بیوی نو ہن ڈپورٹ کرو, تے ایک بکسا لے کے آئے سی. وہ انٹرویو یاد پڑھنے والا تھا. تھینک یو ویری مچ.
تھینک یو عرفان جی. تھینک یو
آشر عظیم صاحب سے ہم نے بات کی. پاکستان کے حوالے سے ذرا سوچئے ضرور, ہمیں نا عادت پڑ گئی ہے اپنے گھر کو ہر وقت ماڑا کہنا, بہت پرابلمز ہیں ہمیں, ہمارا مورل فائبر ویک تو کیا مانتے ہیں, اور آپ لاکھ کہہ لیں کہ نہیں ویک, آپ کہہ لیں, آپ جو مرضی کہہ سکتے ہیں, کبھی قاتل بھی اقرار کرتا ہے میں نے قتل کیا. یس آر مورل فائبر از ویک. ابھی دیجیے اجازت, اسٹے ٹیونڈ, نیوز آئیں گی اس کے بعد. آشر عظیم صاحب کا بہت شکریہ. میری آپ سے درخواست ہے کہ پلیز اف یو ہیو یور بزنس گیو اس اے چانس ٹو ایڈورٹائز یور بزنس, وی آر لوکنگ فارورڈ فار سم آف دا بزنسز ناؤ. آئی پرامس کہ ہم آپ کی کامیابی اور ترقی میں ہی ہماری ترقی ہے. اور میرا نمبر 6478986245. ہم ویب سائٹ کے اوپر, ٹیلی ویژن کے اوپر, ریڈیو کے اوپر, ٹک ٹاک پہ, ہر پلیٹ فارم پہ آپ کے بزنس کو ایڈورٹائز کریں گے. پلیز let's put hands in hand together. We need your sponsorship. On top of that, is program ko khud suniye. Agar aapki koi suggestion hai to give me a call. My number is 6478986245. We are always ready to improve ourselves and change ourselves. اگر آپ کو یہ پروگرام اچھا لگے تو پلیز اس کو سبسکرائب بھی ضرور کیجئے گا اور یہ پروگرام اپنے دوسرے دوست احباب کو بھی اس کے بارے میں ضرور بتائیے. 770 آپ کا اپنا چینل ہے, آپ کی اپنی آواز ہے, سنتے رہے. اسی طرح سے ہماری ویب سائٹ www.eawaz.com. لو یو آل, پلیز اسٹے ٹیونڈ. اچھا جی, میں نے کمرشل کی طرف لے کے جانا تھا, وہ عامر بھی بس عارفہ ہی ہو گیا, آئی تھنک سو, آئی ڈونٹ نو, میرا خیال ہے. چلیے چند اسپانسرز, ول کم بیک.
ڈینٹسٹری آن رج وے بائی ڈاکٹر نازیہ رحمان, اب مسیساگا میں دوسری لوکیشن کے ساتھ, روٹ کینال, وائٹ ٹیتنگ, امپلانٹ ڈینٹسٹری, ڈینٹل کراؤنز, وزڈن ٹوت ریموور, کوالٹی ڈینٹل کیئر پوری فیملی کے لیے, ایکسپٹنگ نیو پیشنٹس, واک ان اینڈ ایمرجنسی, ایکسپٹنگ کینیڈا ڈینٹل کیئر پلان. Dentistry on Ridgeway by Dr. Nazia Rahman, 3465 Latanium Drive, Unit 76, Mississauga. Phone 905-820-0900, 905-820-0900. اب مارگیج کی پریشانی ہوئی ختم, کی اسٹون فائنینشل ایکسپرٹ کے ساتھ. کمرشل مارگیج, ریزیڈینشیل مارگیج, پرائیویٹ مارگیج, کنسٹرکشن مارگیج, ری فائنینس, رینیول, سیلف امپلائڈ اور سیکنڈ مارگیج, آل یور مارگیج سولوشنز. کی اسٹون فائنینشل ایکسپرٹ کی جیسمین پرمار سے آج ہی کانٹیکٹ کیجیے. ان کے پاس ہے مارگیج انڈسٹری میں سالوں کا تجربہ اور آپ کی مارگیج کا آسان حل. جیسمین پرمار, پرنسپل بروکر. کال ٹوڈے 6479235659, 6479235659. اسپیک یور لینگویج انگلش, پنجابی اینڈ ہندی. لائسنس نمبر 13654.